अतिथि देवो भव।
नमस्कार, कार्यक्रम अतिथि देवो भवमा यहाँलाई हार्दिक स्वागत छ। म प्रेम छेत्री। कार्यक्रम अतिथि देवो भव तपाईँ विजय एफएम 101.7 हरेक दिन बिहान 7 बजे र बेलुका 8:30 बजे सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी एकजना व्यक्तिसँग अन्तरङ्ग कुराकानी गर्ने गर्छौँ। कार्यक्रम अतिथि देवो भवका लागि आजका हाम्रा अतिथि हुनुहुन्छ पशुपति निर्माण सेवाका प्रोप्राइटर थानेश्वर रिजाल, अर्थात् उहाँलाई पशुपति भनेर पनि धेरैले चिन्ने गर्नुहुन्छ। आज हामी गैंडाकोटमा जग्गाको व्यवसाय कारोबार सुरु गर्नुहुने एकजना स्थापित जग्गा व्यवसायी पशुपति रिजालज्यूसँग कुराकानी गर्दैछौँ। पशुपतिज्यू नमस्कार, यहाँलाई स्वागत छ अतिथि भव कार्यक्रममा।
धेरै धेरै धन्यवाद।
दिनचर्या कसरी बितिरहेका छन्?
दिनचर्या त यस्तो छ, अब म बुढो हुन भ्याएकै छैन, 75 वर्षको भएँ। अब मैले अब यहाँले अघि नै भन्नुभयो, अब यो निर्माण सेवाको व्यवसाय हो म। त्यसपछि अब बाल्यकालतिर जाउँ भने धेरै लामो छ।
बुढो भएसन, व्यवसाय पनि छाडेको छैन, सरकारी उसले हेर्ने हो भने त भत्ता पनि खाइराख्नु भएको छ।
भत्ता पनि खाइराखेको छु,
तर बुढो भएसन भन्ने लाग्छ।
नभ्याएर
अझै गर्नुपर्ने धेरै छ,
अझै गर्नुपर्ने धेरै छ। मैले काम गरेर थाकेको चाहिँ छैन।
यो के जोस हुँदो रहेछ, यो बाल्यकालदेखि नै यो खालको स्वभाव हो कि पछि यो सिक्दै जाँदा यस्तै खालको बनायो?
एउटा कुरो सरले चाहिँ राम्रो प्रश्न गर्नुभयो, यो बाल्यकालको हाम्रो अवस्था त्यति बेलाको जमानाको असाध्य दुःखदायी अवस्था थियो। म बागलुङ जिल्लाको जैरी धुल्लु भन्ने गाउँमा 2000 साल फागुन 1 गते आइतबारका दिन मेरो जन्म भएको हो। र त्यो बाल्यकाल त्यति बेलाको सबैको त्यस्तै त्यस्तै थियो। हामी चाहिँ त्यो बेला अलिकै उमेर भएपछि पढ्ने अवस्था थिएन, स्कुल थिएनन्, बाटाघाटा थिएनन्, गाडी मोटर भन्ने कुरो त आकाशमा कहिलेकाहीँ जहाजबाजहरू देख्न मिल्दैन थियो। त्यो थियो अवस्था, सबैको त्यस्तै थियो। पछि गएर 17 सालमा म इन्डिया लागेँ। इन्डिया गएपछि पनि त्यस्तै त्यस्तै, मैले जीवनमा नोकरी त गरिनँ, व्यवसाय नै गरेँ। केही राजनीतिक कर्मीहरूको सङ्घमा मैले समय बिताएँ, खास गरी नेपाली काङ्ग्रेसमा आबद्ध भएर। र हुँदै जाँदा 19 सालमा म नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य कलकत्तामा सुवर्ण शमशेरको हातबाट बने। त्यो गराउने दायित्व पनि मोदनाथ परसिदज्यूले गर्नुभएको, उहाँ मेरो आदरणीय दाजु हो। अब अहिले त धेरै भयो भेट्न भएको, पछि उहाँले पार्टी छोड्नुभयो र पुष्पलाल समूहतिर लाग्नुभयो। पछि हुँदै जाँदा फर्कने क्रममा 33 सालमा सबै नेताहरू फर्केपछि म पनि फर्केँ। फर्केर आइसकेपछि अवस्था अब परिवार धेरै थिए, दुवै परिवार र छोराछोरी पनि 8-9 वटा, अब पाल्नुपर्ने, केही व्यवसाय गर्नुपर्ने, राजनीतिक कर्मीहरूलाई पाल्नुपर्ने। अब त्यति बेलाको अवस्था त्यो प्रतिबन्धित काल थियो, प्रतिबन्धित कालमा काङ्ग्रेस भन्दा बित्तिकै चाहिँ प्रशासनले गरिखाना दिँदैन, त समाइहाल्थ्यो, लुकी छिपी गर्नु पर्थ्यो। साथीहरू आउँथे, अब नारायणघाटमा मैले होटल गर्थेँ, बस्ने बास बस्ने, लुकाएर खाना दिने, लुकाएर चाहिँ त्यहाँ ऊ गर्ने, लुकाएर सदस्य लिने, त्यस्तो चलन थियो त्यो बेलाको। 46 सालभन्दा अगाडिको कुरो गरेँ मैले। 35-36 सालमा 36 सालको आन्दोलनमा पनि हामी बालबाल बच्यौँ, भरतपुर एयरपोर्टको अगाडि थिएँ म। त्यो आन्दोलनमा अब यी भूमिश्वर बुवालाई नै मारेरै फालेका हुन्, कसरी कसरी बाँच्नुभयो तिलकजीको बुवा, हामी पनि त्यसरी यातनामा पऱ्यौँ। त्यसपछि 46 सालको आन्दोलनमा पनि हामी त्यसरी नै सहभागी भएर ज्यान फालेर हामीले चाहिँ प्रजातन्त्र ल्यायौँ। त्यति बेला यो हुँदै गयो, तर व्यावसायिक रूपमा मैले परिवार पाल्नैको लागि पनि मैले दुःख धेरै गर्नु पऱ्यो, कहीँ बाटाको ठेक्का, कहीँ के गर्दै गर्दै जाँदा जग्गाको व्यवसायतिर लाएर अहिले केही काम अझै पनि गर्दैछु।
गैंडाकोटमा जग्गा किनबेच नभएका होइनन्, तर व्यावसायिक रूपमा जुन प्लटिङको सिस्टम आयो, यो गैंडाकोटमा जग्गाको प्लटिङ गराउने एकजना व्यक्तिको नाम लिनै पर्दाखेरि थानेश्वर रिजाल अहिले धेरैले भन्ने गर्छ।
हजुर, मलाई जहाँसुकै
गैंडाकोटमा व्यावसायिक रूपमा नै सुरु गर्न किन मन लाग्यो?
यो एउटा चाहिँ संयोग भनौँ सर, किन भन्दाखेरि बाबुले अब चाहिँ एउटा महत्त्वपूर्ण प्रश्न गर्नुभयो। यो संयोग कसरी भयो भन्नुहुन्छ भने, म पोखरा बागलुङतिरै गर्दै जाँदाखेरि मैले बेनी मुस्ताङको बाटाको पनि मलाई काम परेको थियो,
बाटैको
परेको थियो,
जग्गाको कारोबारभन्दा
अगाडि 58 सालसम्मको कुरा गरेँ मैले। 58 सालतिर यो द्वन्द अलिक चर्किने गयो, द्वन्द दोहोरो द्वन्दको बिचमा हामी पऱ्यौँ। अब हामीलाई के त भन्दाखेरि, अब माओवादीतिर लागेको मान्छेहरू आयो भने प्रशासनले चाहिँ पेल्ने, प्रशासनका मान्छेलाई उ गर्यो भने माओवादीले पेल्ने, अझ दोहोरो चपेटमा परेर म त्यत्तिकै छोडेर आएर गैंडाकोटमा 58 सालमा आएर मैले ओमसर अब मेरो भाइ नरुनरसित सहयोग लिएर मैले 58 सालमा अफिस खोलेर घर जग्गाको खरिद बिक्री भनेर साइनबोर्ड राखेर बसेँ। अब कसै कसैले त मलाई अलिकति होच्याएर नि बोल्ने काम गर्नु हो, गर्दा घर जग्गाको खरिद बिक्री कस्तो हो के हो भनेर त हुँदै हुँदै गयो। त्यसपछि म शिलान्यास सरेँ, शिलान्यासबाट पनि फेरि म मेरो काम त्यति बढेन, म भरतपुर गएँ, क्षेत्रपुर 2 वर्ष बसेँ। त्यहाँ बसिसकेपछि भरतपुरका अन्य साथीहरूलाई पनि मैले यो काम यसरी गरौँ, यो राजा काम हो, यो अमेरिकामा पनि यस्तै काम हुन्छ अरे, भारतमा त हुन्छ जो मैले आफै देखेर आएको छु, यो कामबाट हुन्छ, यसमा चाहिँ इमान्दारिताको साथ सबैले मिलेर काम गरौँ, एक्लै सकिने काम होइन रहेछ, लगानी बढी चाहिने, अनि त्यसपछि चाहिँ सबैलाई चाहिँ टुक्र्याएर एकैचोटि मान्छे एकट्ठा जग्गा 10 कट्ठा जग्गा किन्न आउन सक्दैन, एकट्ठै पनि किन्न नसक्ने मान्छे छन्, टुक्र्याएर चाहिँ एउटा घडेरी चाहिँ 10 दुरसम्म पनि दियौँ भने गरिबले पनि एउटा घडेरी लिन सक्छ सक्दो रहेछ, त्यो भएर यो किसिमको काम गरौँ भनेर मैले सबै साथीहरूलाई त्यही गरेँ। त्यो हुँदै हुँदै गयो, त्यो हुँदै गइसकिएपछि अनि काम यसरी बढ्दै गयो, भरततिर पूर्वतिरका साथीहरूले पनि आफ्नो आफ्नो त्यसरी गरे, अब अहिले त उहाँहरू धेरै माथि हुनुहुन्छ। त्यही काम गर्दै जाँदाखेरि सबै ठाउँमा अहिले पनि मलाई गुरु तपाईँले सिकाएको काम हो भन्नुहुन्छ, मलाई रेस्पोन्स गर्नुहुन्छ, त्यो मलाई खुसी लाग्छ। मैले आफूले नकमाए पनि ठिकै छ, मैले देखाएको मैले गरे बाटोमा पछि पहिला हिसी गर्ने अब खिसिटिउरी गर्नेले पनि अहिले राजा काम हो तपाईँले गर यो भन्नुहुन्थ्यो, तपाईँले गर्दाखेरि यो वास्तवमै राजा काम रहेछ भन्ने साथीहरू भेट्दाखेरि मलाई खुसी लाग्छ।
कोही कोहीले त कृषि योग्य जमिन नाश गरे पनि भन्ने आरोप लगाउँछ,
त्यो एकदम सही कुरो चाहिँ कसरी भयो भने मलाई तिलकजीले मेरो नातामा जेठान पनि पर्नुहुन्छ, नेता हो, आदरणीय नेता हो, उहाँले पनि मलाई एकचोटि भन्नुभयो ज्वाइँ गैँडाकोटको जग्गा त बिग्रियो नि भन्नुभयो। अनि किन बिग्रियो दाइ, स्याल गराउने ठाउँमा सिसौ घारी सर्प स्याल लुक्ने इभन चोरी चोर पनि लुक्ने ठाउँलाई पनि मैले फाँडेर मानव बस्ती बनाएको छु नि दाइ भने, होइन त्यो त बनाउनु भयो बाटा साउरा भए ऊ भए भन्नुभयो। मलाई कस्तो लाग्यो भने एकदम चाहिँ उहाँले भनेको सही रहेछ, मैले अहिले सही मूल्याङ्कन गरेको छु। पोखरा बाग्लुङ बाटो सरकारी बाटो बनाउँदाखेरि मलाई चाहिँ चाइनाले 3.5 मिटर पिच घर 5 मिटरको बेस बनायो भनेर त्यसरी बढाएको, सरकारी बाटो त 3 मिटर 4 मिटरको पिच गरे हुनाले अब यहाँ 4 मिटर बाटो खोलेपछि त क्याक्क नै हुन्छ भन्ने भयो। हामीले 4 मिटर खोल्न मैले सबैलाई त्यही आह्वान गरेँ, धेरै ठाउँमा 4 मिटरका बाटा भयो तर बाटो हुनुपर्ने रहेछ अहिलेको स्थितिले 8 मिटर 10 मिटर हुनुपर्ने रहेछ, त्यति बेला ठिक थियो अहिलेको स्थितिमा त बेठिक छ। र अनि अर्को कुरा मैले त त्यसो गरेका छैन, जहाँ खेतीयोग्य जमिनमा पनि प्लटिङ भइराखेका छन् र त्यसले गर्दा नै अहिले यो प्लटिङ अलिकति बदनाम जस्तो भयो, अलिकति सरकारले पनि यसमा चाहिँ अङ्कुश लगाइदिएको चाहिन्छ, पहिला राष्ट्र ब्याङ्कले लगायो अहिले सरकारले नै लगाएको चाहिन्छ। अब यो एक किसिमले खेतीयोग्य जमिन कस्तो हुनुपर्छ र प्लटिङ आवास र कस्तो हुनुपर्छ भन्ने कुरो यो सरकारले छुट्याइदिनुपर्छ र सरकारले त्यसको क्याटेगोरिकली एउटा नियम बसाल दिनुपर्छ भन्ने यस्तो लाग्छ मलाई।
यहाँले अगाडि ठेक्कापट्टाको काम चाहिँ माओवादी सशस्त्र द्वन्द्वताका त्यो द्वन्द्वकै कारण छोड्नु भयो?
मैले द्वन्द्वकै कारण चाहिँ बाग्लुङ छोड्नु पर्यो।
के अप्ठ्यारो पऱ्यो त्यस्तो?
मलाई त अप्ठ्यारो त अब राति पनि एकचोटि मलाई राति 12 बजे पनि त्यसरी ऊ भयो, काम गर्नु केही पनि सकिएन, पाइएन, चन्दा दिनुपर्ने नदिए त्यताबाट अप्ठ्यारो, दिए फेरि यता सरकारबाट अप्ठ्यारो, अलि अप्ठ्यारो परेर मैले त्यहाँ छोडेर यहाँ मेरो पुर्खौली अलिकति भएको पनि यहीँ भएको हुनाले म त्यसरी यहाँ आएर केही गर्न सक्छु भनेर छोराछोरीलाई छोडेर पनि म यहाँ आएर जग्गाको कारोबारतिर
यो ठेक्कापट्टाको काम के अलिकति शक्ति भएका व्यक्तिहरू हातमा बल भएका पहुँच भएका व्यक्तिहरूले गर्ने खालको व्यवसाय हो भन्छन् क्या धेरै?
यो पनि एकदम राम्रो प्रश्न गर्नुभयो, यो त त्यसै पनि हो, त्यो पैसा भएको मात्रै होइन मुर्गी भएको मान्छेले मात्रै गर्ने काम रहेछ यो। अहिले पनि म त तपाईँको 50 सालको मेरो लाइसेन्स छ, सार्वजनिक निर्माण सेवा हो मेरो, अधि राज्यभरि जहाँ पनि काम गर्न पाउँछु मैले, जे अब तपाईँको आर्मीको राशन ठेक्कादेखि लिएर पुल पुलेसादेखि लिएर बाटो घर भवन सबै गर्न पाउने अधिकारको मेरो लाइसेन्स हो। अब मैले टेन्डर हाल्न पाउँदिनँ, मेरो अहिले पनि मेरो लाइसेन्स घको घ नै छ, मेरो लाइसेन्स स्तर बढ्न सकेका छैन, मैले घुस खुवाउँदिनँ, पैसा दिएर मेरो लाइसेन्सको स्तर बढाइदिनुहोस् भन्न म कसैसँग गएको पनि छैन, जाँदा पनि जाँदिनँ, मैले राजस्व तिर्दै राख्दै गरेका छु, लाइसेन्स पूजा गरेर राखेँ जस्तो भएको छ। चाइनाको काम गरेँ, चाइना आफै ठेकेदार हो, म पेटीमा काम गरेका हो, अरू ठाउँमा काम गर्दा नि हामीले पेटीमै गरेका हो, ठेकेदार नाम त भयो तर हामी ठेकेदार वास्तवमा होइनौँ, पेटीदार हौँ, लेबर कन्ट्राक्ट भन्दा पनि हुन्छ त्यसलाई। फेरि यहाँ सरकारले के गरेको छैन भन्दाखेरि अब लाइसेन्सहरूको क ख ग घ 4 प्रकारको लाइसेन्स चाहिँ दिएको चाहिन्छ, राजस्व लिएको छ सरकारले, तर घ र ग वर्गीयले काम पाउँदैनन्, क र खले नै पाउँछ, सानो काम छ भने पनि तपाईँको 2 करोडको काम पाउँछ घरको लाइसेन्सले अहिले, त्यसमा पनि उनीहरूकै आलिमुवाली हुन्छ, उनीहरूले फेरि त्यो प्रकारको लाइसेन्स पनि उनीहरूले बनाएका हुन्छन् अथवा आफन्तबाट गरेर, त्यहाँ हामी छिर्न पाउँदैनौँ। कहीँ त्यस्तो भयो भने लौरे मौरेसित हामी चाहिँ भिड्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले हामीले त्यतापट्टिबाट कुनै सरकारले नियम बनाएको छैन। आशा छ अब राज्यको सरकार बन्यो भने एकरूपता आउला। अब ठेकेदार सङ्घ पनि छ, नभएका होइन, त त्यो सङ्घभित्र पनि त्यही नै छ। दुःख लाग्दो कुरो, हजुरले बहुत मार्मिक प्रश्न सोध्नुभएको हुनाले मलाई यो भन्न मन लाग्यो। अन्यथा नहोस्, ठेकेदार भनेको जोसँग पैसा छ, जोसँग बल छ, जोसँग अलिकति आउरे बाउरे 2-4 चाहिँ बलिया मान्छे छन्, उसैको मात्रै भइराखेको छ। गुणस्तरहीन काम भएको छ। अब त्यतापट्टि चाहिँ अब धेरै बोल्दा नसुहाउने होला। गुणस्तरहीन कस्तो भएको छ भने, मलाई एकचोटि यही ठेकेदारीको क्रममा चाहिँ मैले चाहिँ काम गर्ने बेलामा 1-8 मसाला बनाऊ भनेर मभन्दा अग्रज ठेकेदारले भने, मैले भने 1-8 बनाउनुभन्दा त माटोले बनाए हुन्छ नि, म बनाउँदिनँ, म 1-4 बनाउँदिनँ, मलाई नाफा नभए हुन्छ, म त्यो घटीको काम गर्दिनँ, मैले बनाएका काम भत्किनुहुन्न, मेरा आँखाले भत्केको देख्नुहुन्न। मैले पोखरा बागलुङ बाटोमा मैले गरेका रिटेनिङ वाल अहिलेसम्म चर्केका पनि छैनन्, म हेर्दै जान्छु, मलाई मन छुन्छ। अरूले बनाएका भत्केका छन्, ढलेका छन्, कोल्टे भएका छन्, बाङ्गा भएका छन्, तर मैले बनाए जहाँ जहाँ बनाएँ धेरै काम त मैले गरेँ तर भएका छैनन्। मैले दिएर पेटीमा दिएर काम गर्नेले बनाएका पनि बिग्रेका छन्। त्यसो भएर त्यो हिसाब किताबले इमान्दारीको साथ काम गर्ने मान्छेको मूल्य माल्यता छैन। यो चाहिँ हाम्रो नेपालको चलन पनि हो, नेपाली कायदा पनि हो जस्तो लाग्छ मलाई। ठेकेदारीको सम्बन्धमा चाहिँ यो छोटो दुःखलाग्दो कुरो छ। अब यो सुध्रन्छ कि के, सिस्टम बन्छ कि भन्ने आशा छ।
पहिला चितवनमा होटल व्यवसाय पनि गर्नुभयो,
मैले होटल
यता जग्गा व्यवसायी पनि हुनुभयो र त्यसभन्दा अगाडि ठेक्का पट्टाको काम, कुन सजिलो कुन राम्रो?
सजिलो त कुनै पनि भएन भाउ। सजिलो त के हुँदो रहेछ भने, त्यो बेलाको अवस्था कस्तो थियो भने, खेती किसानी गर्ने, गाई भैँसी पाल्ने, दुध दुहुने, खाने, सबै कुरो केही कुरो किन्न नपर्ने घरमै हुने अवस्थाका हामी। पछि सबै कुरा बढ्दै गयो, इच्छा शक्ति बढ्दै गयो, आधुनिक युग आयो, सबैले राम्रै खाने, राम्रै बस्ने, सबै कुरो गर्ने भन्ने कुरो भयो। गाई भैँसी पाल्ने पनि घट्दै गए, खेती किसानी गर्ने पनि घट्दै गए। त्यो हिसाबले गर्दाखेरि होटल व्यवसाय राम्रो हो। गर्न जानियो भने होटल व्यवसायमा जति नाफा अन्त कुनै पेसामा छैन।
आम्दानीको हिसाबले त जग्गाबाट हुनुपर्ने,
जग्गाको बाट त यसै छ।
आर्थिक रूपमा सम्पन्न कसले गराए?
आर्थिक रूपमा सम्पन्न त म छैन अहिले पनि,
भनेको अझै पुगेको छैन।
होइन, पुग्न त जतिले पनि पुग्दैन मनुष्यलाई। मैले एक मानो खाना छोराछोरीलाई दुःख कहिले पनि दिन, होटल गरेर नि खुवाएमा ऋणमा डुबेर पनि मैले छोराछोरीलाई पढ्न र खुवाउनमा मैले कन्जुसी गरिनँ, आज पनि गरेका छैन। आज मेरो 8 छोराछोरी छन्, 2 छ बहिनी छोरी, 4 छोरी विदेशमा छन्। छोराछोरीबाट मलाई सन्तोष नै छ। अब जहाँसम्म पैसाको सन्तोष भन्ने कुरो त मान्छेलाई जति पनि भयो भने, इन्दिरा गान्धीलाई पनि सन्तोष थिएन, त्यति धनीकी छोरीलाई पनि हुँदो रहन्छ, कसैलाई पनि हुँदो रहन्छ। तर एक मानो खान पुगेको छ, दायाँमा कसैसँग हात थाप्न कहिले पनि परेन, पुग्दै पुगेन भनौँ भने, अब घर पनि छन् 2-3। अब पुगो भनौँ भने अझै काम गर्दैछु, अब अझै काम गर्ने भविष्य नपुगेरै होला।
हस्, तपाईँलाई धेरै धेरै धन्यवाद छ, हामीलाई महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आइदिनु भयो, यहाँसँग कुराकानी गर्नु पाइयो।
यहाँलाई पनि, यहाँको टिमलाई पनि मलाई बोलाएर अब यो यसरी चाहिँ कुरा राख्ने, आफ्नो चाहिँ गुनासो राख्ने समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
कार्यक्रम अतिथि देवो भवका लागि आजका हाम्रा अतिथि हुनुहुन्थ्यो पशुपति निर्माण सेवाका प्रोप्राइटर, एकजना स्थापित जग्गा व्यवसायी, ठेक्कापट्टाको समेत उहाँ काम गर्नुहुन्छ, थानेश्वर रिजाल। उहाँलाई पशुपति रिजाल भनेर पनि धेरैले चिन्ने गर्नुहुन्छ। उहाँसँग गरिएको यो अन्तरङ्ग कुराकानी सँगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। आगामी श्रृङ्खलामा अर्का एकजना अतिथिसँगको अन्तरङ्ग कुराकानी लिएर उपस्थित हुनेछौँ। कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु, नमस्कार।